رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله رسالت یہی درود و سلام پیج نمبر 9 فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم مجھ پر درود شریف پڑھو اللہ پاک تم پر رحمت بھیجے گا صلو علی الحبیب صلی اللہ تعالی علی محمد. آج 1440 سن ہجری کے ماہ رمضان المبارک کا 28th روزہ ہے. نماز عصر پڑھ کر عاشقان رمضان عالمی مدنی مرکز فیضان مدینہ میں جمع ہے. مدنی مذاکرے کا سلسلہ ہے. اب سوالات کیجیے. ہر سوال کا جواب وہ بھی ثواب یعنی درست دے پاؤں گی. ضروری نہیں بند پڑی تو عرض کرنے کی کوشش کی جائے گی. بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئیں بائیں شائع کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں. شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
زکات جس طرح فرض ہمارے پہ ہے اور اس کے بدلے پہلے میں بھی راشن دے دیا کرتا تھا یا کپڑے دے دیا کرتا تھا, جبکہ پھر بعد میں یہ چیز کا احساس ہوا کہ کتنے غریب لوگ ہمارے اس راشن کی پرچی کو وصول کرنے کے لیے راشن والوں کی دکانوں پہ لگے رہتے ہیں اور راشن والے اپنا پرانا مال نکال نکال کے صاف کر رہے ہوتے ہیں. تو اس میں تو صرف راشن والوں کا فائدہ ہے. جو ضرورت مند ہے ہو سکتا ہے اس کو ضرورت نہ ہو راشن کی, یا اگر ہو بھی تو اس کو کہیں اور سے مل چکا ہو اور ہمارا راشن وہ آدھی قیمت میں اگر سیل کر دے تو یہ بھی برا. تو زکات کے اندر راشن دینا یہ کیا کہیں پہ کوئی لوجک ہے اس کا؟ ذرا رہنمائی فرما دے.
راشن دینا جائز ہے, کپڑے دینا بھی جائز ہے, کرنسی ہی دینا یہ ضروری نہیں ہے. البتہ آپ نے غور اچھا کیا ہے کہ وہ جب اس طرح کے وہ معاملات ہوتے ہیں نا تو اس میں وہ پرانا سرانا بچا کھچا گلا سڑا یہ سب نکل جاتا ہے, چلا دیا جاتا ہے. وہ سیٹ صاحب نے کون سا آ کر ایک ایک تھیلی چیک کرنی ہے. اور یہ حقیقت ہے کہ اب آپ نے دیے ان کو چاول, یہ کھاتے ہیں بےچارے روٹی, ان کو چاہیے کڑک اور آٹا, تو یہ چاول آپ کے آدھے دام میں بیچیں گے. تو سب سے اچھا مطلب ہے نا یہ کہ کرنسی دی جائے. اب اس کو ضرورت ہے کپڑے کی تو وہ راشن تو پہنے گا نہیں, راشن اس کے پاس موجود ہے. تو کرنسی ہوگی تو راشن بھی لے گا, کپڑے بھی لے گا, بچہ بیمار ہے تو اس کی دوا بھی لے سکے گا. یعنی کہ کرنسی سے سب کچھ ملتا ہے, راشن سے سب کچھ نہیں ملتا. البتہ راشن لوگ بانٹتے ہیں تو ذرا غلط یہ بھی نہیں ہے, صحیح ہے, لیکن آپ کی طرح ان کو بھی سوچنا چاہیے کہ دے تو بالکل یعنی کہ اچھی کوالٹی کے دے, اور دیکھ بھال کے دے. کوئی دیانت دار اچھا تاجر ہو ایماندار تو اس سے لے, ورنہ وہی کہ رقم دینا بھی آسان ہے لینا بھی آسان ہے, کام کی بھی زیادہ ہے رقم. جیسے میں تو پہلے بھی سمجھاتا رہتا ہوں, بڑے بڑے مٹھائی کے ڈبے مولانا کو دیتے ہیں, مولانا بےچارا شوگر کا مریض مٹھائی کو کرے گا کیا؟ بازو کا شوگر کا مریض ہوتا ہے تو مٹھائی کے بدلے آپ کرنسی دیں. بچہ بیمار ہے یہ مٹھائی کیا کرے گا؟ بچوں کی امی بیمار ہے بےچاری, وہ مٹھائی کو کیا کرے گا؟ پیسے چاہیے اس کو دوائی کے لیے. اس لیے رقم دینا سب سے زیادہ مناسب. قیمتی قیمتی مسلح دے دیتے ہیں مولانا, وہ بےچارا وہ کیا کرے گا, کتنے مسلح بچھائے گا؟ پیسے دو یار. تو بےچاروں کا مطلب ہے نا گھر کا بھی کچھ گزر بسر ہو.
ये बहुत अच्छी बात इस तरह कही गई, क्योंकि इसका रुझान जो है वो मुसलसल बढ़ता जा रहा है। अब ये है कि बाबुल मदीना कराची में ही ढिगलों के ढिगले जो है वो इलाकों में बैठे होते हैं, यानी वो ढेर बैठा होता है मांगने वालों का, और यानी वाजे उनकी निशानियां, यानी हम यकीन से तो नहीं कह सकते लेकिन नजर आता है कि पेशावर हैं, और यानी 30 दिन बैठे हुए तो 30 दिन रोजाना के वो राशन जमा कर रहे हैं। तो किसी ने मैसेज भी इस तरह का बनाया एक कि जिस तरह कराची के अंदर खाना खिलाया जा रहा है, बांटा जा रहा है, इसको देख के लगता नहीं कि लोगों को खाना मिलता नहीं होगा, एक बड़ी तादाद को खाना मिल जाता होगा, लेकिन इसके बावजूद इस तरह इन लोगों का ढेर जमा रहना, मांगते रहना, ये निशानी बनती है कि ये पेशावर लोग हैं, प्रोफेशनल लोग हैं। तो अब होता यही है कि वो आम तौर पे हमारे यहाँ यानी जो नेक काम करते भी हैं तो वो एक जान छुड़ाने वाली सूरत होती है कि बस कर दें, तो वो आएंगे 25-30 जो है वो कार्ड लेंगे और दुकानदार को दे देंगे, भाई पैसे ये हुए, कार्ड ये ले लिए उससे और फिर दे दिए कि भाई इनमें बांट दो। अब दुकानदार को इस बात की थोड़ी परवाह है कि कौन जो है वो हकदार है या कौन हकदार नहीं है, या सेठ साहब अपने ही बंगले पर ले गए और वहां पे लाइन लगी हुई है, उनको देखेंगे नहीं कि किसको कितनी मर्तबा मिला है देना है। तो ये एक वाकई जान छुड़ाने वाली सूरतें बन गई हैं। तो इस हवाले से जो पहले आप तरगीब दिलाते रहे हैं कि घरों पर पहुंचाना, ऐसी बस्तियों इलाकों में पहुंचाना कि जहां मुस्तहक लोग हों, ये एक जो है वो काबिले तकलीद अमल है कि उसको किया जाए।
हाँ वाकई, ये तो मुझे तो अभी पता चला, हम तो बरसों से बाजार माहौल देखे नहीं है मैंने यहाँ के, वो हिफाजती उमूर की वजह से निकलना, निकले भी तो गाड़ियों में निकले, कहीं आना जाना है तो वही मुंतकिल हो गए। तो बहुत अफसोसनाक बात बताई, वो अपने को वहाँ साउथ अफ्रीका में डरबन में सूफी नगर में मौलाना अब्दुल मजीद नूरी साहब हमारे बहुत करम फरमाए, इन्होंने बड़ी हैरत अंगेज बात बताई थी कि वहाँ भी इतने बड़े बड़े थैले बनाते हैं और गैर मुस्लिमों की अक्सरियत का वो मुल्क है और गैर मुस्लिम लाइन लगा कर, अरे भाई वो जकाते ले, उनको दो जुमले याद होते हैं, इनको वो बता रहे थे, सलाम बोलते हैं अस्सलाम वालेकुम, वो जिस तरह भी बोलते हो सलाम वालेकुम जज़ाकअल्लाह, वो दो अल्फाज दो जुमले इनके रटे होते, वो जकात लेने के जाएंगे सलाम करेंगे जज़ाकअल्लाह कहकर सरक जाएंगे, और ये इनकी जकातें बर्बाद हो रही है वहाँ कुफार को दे रही है लोग। पार्टियों को पढ़ा नहीं होता, ये मालदारों को इल्म तो इतना होता नहीं है, माल होता है, ये तो कोई साहिब माल भी लगते हैं और अक्लमंद लगते हैं माशाल्लाह। अल्लाह आपको बरकत दे, आपने तो आंखें खोल दी, मेरी तो तवज्जो ही नहीं थी सिर्फ, इंशाल्लाह अब तो रमजान शरीफ भी जा रहा है, वरना हम शुरू से इसकी कंपेन चलाते ना, मगर आजकल ज्यादा बांट रहे होंगे इन दिनों में, आखिरी दिनों में ये अनाज जकात का ज्यादा बट रहा होगा।
शुरू से ये असल में माहे रमजान से पहले ही ये पैकेट बना लेते हैं।
अच्छा,
और ये इसमें बाज होते हैं जो कि सुथरा काम करते होंगे और एक तादाद, क्योंकि असल में ये बाज सुथरा काम करने वाले होते होंगे कि वो सही पैकेट बनाते होंगे और आपको पहुंचा देते होंगे पैसे देकर, और ये थोड़ा सस्ता पैकेज भी निकाल दें ताकि फायदा हो। बाद इसमें ये होते होंगे कि टोकन देकर पर्ची देकर भेज देते होंगे, तो वो जैसे इन्होंने कहा कि वो अपना सारा पुराना एक्सपायर और सड़ा हुआ स्टॉक निकाल कर ये पैकिंग करके दे देते होंगे। लेकिन इसमें जो बुनियादी बात जो आपने इरशाद फरमाई ना, अगर इस पर सारे कमर बांध लेना कि आप मुस्तहक को रकम पहुंचा दें, बस इस पर आप कोशिश करें, अपना जहन बनाएं, अल्लाह के लिए थोड़ी तकलीफ भी उठाएं और इस तरह मुस्तहकीन मिल जाते हैं।
पैसे देने आसान है, ये बनवाना, ऑर्डर देना, उठवाना, ये मुश्किल है। तो समझ, असल समझ में आना चाहिए ना, ये विचारे मत क्या अनाज खाएगा ये, तो तौबा यार।
बाजों को इसमें शायद ये मालदारों को ये वसवसा होता होगा, यार पैसे देंगे ना, कोई पैसे खा गया तो पैसे खर्च कर दिए तो राशन, असल में इसमें ये होता है कि पैसा किसी को दिया या ये 10 लाख रुपए जरा बांट कर आ जाना, तो 10 लाख रुपए में से 5 लाख रुपए जेब में रख लेगा, 5 लाख पे बांट देगा। राशन देंगे तो राशन के लिए इसको एक नफसियाती तौर पर बना हुआ है कि ये किसी न किसी के घर में पहुंचेगा। लोगों को पैसे खा जाने का डर, जिस गरीब को देंगे वो गरीब खा जाएगा या वो इधर उधर खर्च कर देगा ये डर, बच्चों को नहीं देगा बाप को देंगे तो ये खर्च कर देगा ये डर, घर में जाएगा तो घर में बच्चों को काम आ जाएगा राशन, तो ये 10-20 किस्म की सोचे मुख्तलिफ कार फर्मा होती हैं جس میں بعض راشن کو اہمیت دیتے ہیں، بعض کسی اور چیز کو بھی اہمیت دیتے ہوں گے، اور صرف رقم کو اہمیت نہیں دیتے ہوں گے.
کپڑے بھی بانٹتے؟
اس میں یہ ہوتا ہوگا کہ بعضوں کے دکانوں اور گوداموں میں کپڑا پڑا ہوتا ہوگا، بکتا نہیں ہوگا، اسٹاک جس کو عموماً ڈیڈ اسٹاک بھی ہوتا ہے اور بچا ہوا کپڑا بھی ہوتا ہے، تو اس کی کرنٹ ویلیو، کیونکہ ان کے پاس کیش نہیں ہوتا. بزنس عموماً تاجر کے پاس ہاتھوں ہاتھ کیش کی کمی ہمیشہ رہتی ہے، کیونکہ وہ اپنا پیسہ بزنس میں سرکولیٹ کرتا ہے کہ پیسہ پیسے کو کماتا ہے، تو اس کے پاس اسٹاک پڑا ہوا ہوتا ہے. تو اب یہ دیکھے گا کہ میرے پاس زکات جو ہے نا وہ 25 لاکھ روپے یا 30 لاکھ روپے کی زکات ہے، تو وہ دیکھے گا کہ میرے پاس اسٹاک 25-30 لاکھ روپے کا پڑا ہوا ہے. یہ مارکیٹ ویلیو معلوم کرے گا جو اگر تھوڑا بہت سمجھدار ہوگا تو. وہ کپڑا اٹھا کر وہ پھر عموماً یہ غریبوں میں نہیں دے سکتے، شاید یہ کپڑا اٹھا کر اسی طرح کسی ادارے کو دے دیں گے، اور وہ ادارہ پھر مستحقین میں بانٹے گا. یہ 25-30 لاکھ روپے کا کپڑا بانٹنے کے لیے، غریبوں کو ڈھونڈنے کے لیے، اس کے پاس اتنا نہ ٹائم ہے نہ اس کی اتنی طاقت ہے. شاید
وہ ادارے والا کھا گیا،
اب ادارے والے کا اپنا معاملہ ہے. ادارے والوں کی بھی بعض کمزوریوں کی وجہ سے لوگ اداروں پر بھی بھروسہ کرنے میں اب کتراتے ہیں.
اصل ادارے کا جو چلانے والا نا وہ ہونیسٹ ہو بھی تو اس کے ماتحت جو آدمی ہوتے ہیں، خطرہ تو ہر جگہ ہے، مسجدوں میں بھی خطرہ ہے. اب وہ کہ اپنے بندہ ظن غالب کرے کہ بھائی میں اس کو زکات کا یہ حقدار ہے، اس کو دے رہا ہوں، اس کو دے دے، پھر مڑ کے دیکھے نہیں کہ خود کھاتا ہے یا کھلاتا ہے. اب اس طرح تو سوچتے رہیں گے تو یہ ان کے کاروبار میں ان کے کتنے ملازم کھا جاتے ہوں گے، تو اس کا تو کوئی حل ہی نہیں ہے نا. تو اس لیے وہ حکم شریعت یہ بھی تو نہیں ہے نا کہ ہم مطلب یعنی کہ بالکل یعنی کہ ہر وقت سوچتے رہیں اور وسوسے پالتے رہیں. جب ظن غالب آ گیا تو ٹھیک ہے، ہمارا خیال جم گیا کہ یہ حقدار ہے تو دے دیا.
ان وسوسوں کی اور اس طرح کی بعضوں کا بدگمانیوں کا بھی کوئی شکار ہو جاتا ہوگا، اسی وجہ سے کئی لوگ صحیح معنی میں صدقہ و خیرات نہیں کر پا رہے اور اعتماد نہیں کر پا رہے. بابا اگر پورا سال نفلی صدقات یا نفلی طور پر تھوڑا بہت بھی ذہن ہونا آس پاس غریبوں کو رشتہ داروں میں دینے کا، تو سال کے اینڈ تک ان کے پاس 200-250 تو ویسے ان کے نام ہوں گے سامنے کہ جن کو یہ سال بھر کچھ نہ کوئی کچھ نہ کوئی ان کی مدد کرتے ہوں گے. تو یہ اینڈ میں آ کر کئیوں کی مستحقین کی یہ مدد کر سکتے ہیں، مگر ہے یہ بہت طویل ٹاپک کیونکہ ہر ایک کی باتوں کا جدا جدا صورت ہیں. البتہ انہوں نے جو میں تو آپ کی بات سے ایک عرصہ ہو آپ نے یہ بات ہمیں ذہن نشین کی ہوئی ہے کہ پیسہ دے دو بس، اس کو جو ضرورت ہوگی نا وہ لے لے گا، اس میں عافیت نظر آتی ہے.
اب انڈا اور آٹا دیتے ہیں، پھر کیا کرتے ہوں گے؟ انڈا توڑ کے پی لیتے ہوں گے، آٹا ڈال دیتے ہوں گے کہیں، اتنا آٹا بکتا بھی نہیں ہوگا، یا جمع کرتے ہوں گے وہ آٹے کا، پھر ٹھیلا بن کے بک جاتا ہوگا چوتھائی دام میں. تو یار بالکل بیچاروں میں یار سمجھ ہی نہیں ہے، مطلب جب بندے کو دل جوئی کس سے ہوگی؟ غریب کی دل جوئی آٹے سے ہوگی، چاول سے ہوگی، مٹھائی کے ڈبے سے ہوگی، یا چمکدار نوٹ سے ہوگی؟ دل نوٹ سے ہی خوش ہوگا.
امیر علیہ سنت کو بعض اوقات وہ قربانی کے دنوں میں بکرے تحفے میں آتے ہیں. وہ آپ کیا کرتے ہیں جو جن کو آپ جانتے ہیں نا کہ ارے یہ بےچارے ہیں واقعی غریب، آپ ان کے گھروں میں نہ صرف بکرا بھجواتے ہیں بلکہ کٹائی کے پیسے بھی بھجوا دیتے ہیں، کیونکہ وہ تو پہنچ تو جائے گا، پھر اب یہ کٹوانے کے لیے پیسے کدھر سے لائے گا؟ دو دو تین تین چار چار پانچ پانچ ہزار روپے کٹائی کے لیتے ہیں لینے والے. اور پھر دوسری آپ یہ نیت کرتے ہیں کہ اس کے گھر میں جب قربانی ہوگی نا، ایک تو وہ گوشت بھیج دیا، گوشت بھیجنے سے شاید وہ خوشی نہیں ہوگی، جو قربانی کے بعد جو گھر میں خوشی کا ماحول ہوگا نا، ہمارے گھر میں بکرا کٹ رہا ہے، تو یہ دل جوئی کا ثواب. مجھے فاروق اعظم رضی اللہ تعالیٰ عنہ کا وہ واقعہ یاد آ رہا ہے کہ وہ ایک مستحق تھے، ان کے گھر پہ جا کر آپ نے باقاعدہ کھانا پہنچا، اپنے کندھے پر اٹھا کر لے گئے بیت المال سے راشن وغیرہ اٹھا کر لے گئے، اور وہ ان کے بچے بھوکے تھے. آپ نے جا کر گھر میں باقاعدہ کھانا پکایا، کھانا پکا کر ان کے بچوں کو کھلایا، کھلانے کے بعد باہر نکل کر بچوں کے ساتھ یعنی اکرو بیٹھ کر بچوں کے ساتھ آپ کھیلنے میں مصروف ہو گئے، یہاں تک کہ بچوں کا دل بھیلایا آپ نے، پھر آپ دوبارہ لوٹے اپنے خادم اسلم رضی اللہ تعالیٰ عنہ کے ساتھ. اتنی دل جوئی کیا کرتے تھے ہمارے اسلاف بزرگان دین، اگر یہ انداز نصیب ہو جائے بابا.
بکرے مجھے آتے ہیں، بڑے جانور بھی آتے ہیں، اور ہم دیتے ہیں، تو کوئی کٹائی ہم سے لیتا کوئی نہیں بھی لیتا، اپنے مطلقاً ہر ایک کو ہم کٹائی دیں ضروری ہے، لیکن اب یہ آپ نے جو چھیڑا نا، اب یہ سمجھیں گے کہ یہ بکروں کا سوال ہو رہا ہے، اب یہ کہیں دھڑ کے دھڑ آنے شروع ہو تو سنبھالے گا کون؟ ان کو سنبھالنے کے لیے بھی ہم کو اجیر رکھنا پڑتا ہے جانوروں کو، تو اس لیے وہ مہربانی کر کے کوئی بھیج، ویسے میں تو اللہ نے چاہا تو مدینے میں ہوں گا انشاءاللہ، میری بکری تو انشاءاللہ مینا شریف میں ہوگی انشاءاللہ، تو دو سال سے تو پچھلے سال بھی الحمدللہ حاضری کی سعادت ملی تھی، تو پھر بکروں کا نظام، پھر بھی ہم نے جو جن کو دیتے ہیں نا ان کے ہم نے کچھ ترکیبیں، بےچارے بچے، اصل بچے انتظار کرتے، میں روتے دیکھے یار، انہیں بچے انتظار کرتے کہ یار بکرا بکرا، یا اللہ باپا مدینے چلا گیا، وہ ہمارے بکرے کا کیا بنے گا، ان کو اپنے بکرے کی فکر ہوگی، تو اللہ کرے گا تو کچھ نہ کچھ ترکیب بن جائے گی بکروں کی، یہ بکرے کا گوشت سے ان کو دلچسپی ہے، بکرے کی رسی پکڑ کے یا بیں بیں کر کے چارہ دکھا کے چلے نا، ان کی عید ہو گئی، اب بکری عید کو یہ روئے، بکرا کٹے تو بچہ روئے کہ یہ میرا بکرا کٹ گیا، میں نہیں کاٹنے دوں گا، یہ مطلب اس میں خوشی، بچہ بھی خوش، دینے والا بھی خوش، بچوں کے امی ابو بھی خوش، تو یہ آپ لوگ بھی اپنے ایسے ملازمین، کوئی ڈرائیور ہے تو مالی ہے تو جو بھی، انہیں کیسا لگے آپ کو کہ یہ بےچارے غریب ہیں، قلیل الآمدن ہیں، تھوڑی تو آمدنی ہے، تو ان کو بکرا دیں، اب بکرا بھی شریف دیں، آپ بولو میں خوبصورت ہوں، بڑے سینگ والا ہو اور موٹا تازہ بکرا دوں، بچے سے خوش نہیں ہوتا ہے، بچے کو دیں آپ چھوٹا سا کمزور سا بکرا جو رسی پکڑ کے چلا سکے، میں صحیح بولتا ہوں آپ کو، بڑے سے ڈرتے ہیں، اس طرح بڑا جانور دیں گے تو اسے بہت بڑا ہوگا تو بچوں کو اتنی خوشی نہیں ہوتی، نہیں تو چلا تو سکتے نہیں ہم اس کو، اسے کھیل تو نہیں سکتے، تو اس طرح مطلب یہ کہ اس کے حساب سے آپ دیکھ لیں کہ غریبوں کو بکرے یا کٹائی مانگے گا نہیں، ہو آپ کو دینی چاہیے، واقعی کٹائی بھی مہنگی ہے یار، ایک دور تھا کہ یعنی کہ بہترین یعنی کہ وزن دار بھیڑ وغیرہ مجھے یاد پڑتا ہے 50-60 کی آتی تھی، اور کٹائی 3 روپے 4 روپے 5 روپے کٹائی ہوتی تھی، ہم جب بچے تھے
تو
ہم ترستے تھے، ہم تو غریب تھے نا، ہم ترستے تھے،
اتنے روپے بکرے کی رسی نہیں آتی بابا جتنے کی آپ کٹائی بول رہے ہیں،
تو یہ کہ اس دور کی غربت دیکھیے نا کہ ہم گوشت کے لیے ترستے تھے کہ کوئی گوشت ملے تو عید کے دن ہم گوشت کھائیں گے، تو اب یہ کہ یوں غریبوں کا احساس ہے کہ مجھے کتنی حسرت ہوتی تھی کہ میں بکرا بکرے کی رسی پکڑ کے چلاؤں، مگر وہ دن گزر گئے خیر، تو اب یہ کہ اللہ کرے کہ ہم دل جوئی کرنے والے بنے،
آپ نے جو بھی اب بھی جو ترکیب دلائی نا، میں یہی آپ کی زبان سے سننا چاہ رہا تھا کہ آپ اس طرح کی بات کر دیں کہ اس طرح ہم لوگ کرتے ہیں، نہ کہ یہ کہ ہمیں بکرے آئیں، الحمدللہ بھیجنے والے بھیج ہی دیتے ہیں، لیکن آپ کا یہ انداز اور آپ کی یہ باتیں سن کر جو میری نیت ہوتی ہے، ایک نیت یہ بھی بنتی ہے کہ ایسے کئی آپ سے محبت کرنے والے، چاہنے والے اللہ نے ان کو دیا ہے، وہ اگر ان چیزوں کو فالو کریں گے نا تو کئی غریبوں کا، کئی بچوں کا، یعنی کئی لوگوں کا بھلا ہو جائے گا، طریقہ یوں سمجھے کہ ہم جن سے محبت کرتے ہیں یا جن سے ہم وابستہ ہوتے ہیں، ان کے کئی حکمتوں بھرے اور پیارے اور تجربے سے بھرپور ان کے معاملات ہوتے ہیں، اور ہم اس انداز کو اختیار کریں گے تو انشاءاللہ امت کو بھی زیادہ فائدہ ہوگا اور ہمیں ثواب بھی اللہ نے زیادہ زیادہ ملے گا،
اب بس یہ کہ دینے کی وہ ترکیب نہ کریں مجھے کہ یہ مطلب یعنی کہ ہم دے دیتے ہیں الیاس کو، آپ یعنی کہ بس غریبوں کو پڑوسی دیکھ لیں، سید زادے کو فقیت دے، کوئی آل رسول ہو اور وہ اگر غریب ہے تو ان کو تو دینا واقعی یعنی کہ سمجھو اللہ کرے گا 1000 گنا ثواب ملے گا، ان کے نانا جان خوش ہو جائیں گے تو بے حساب جنت میں داخلہ ملے گا،
سید کو زکات نہیں دے سکتے نا،
زکات
مگر سید کو قربانی
بکرا دے سکتے وہی قربانی کا بکرا، تو اس طرح انشاءاللہ بھلے آپ کو قربانی آپ یوں بھی کہہ سکتے کہ بھائی آپ کو بکرا دیا ہماری طرف سے گوشت پاک کے نام پہ کر دینا، یہ خوشی خوشی کر دیں گے، ان کو اس سے کیا گوشت بھی یہی رکھیں گے، بچے ان کے کھیلیں گے، ان کی موج ہے،
کھال
مزہ آ جائے گا،
یہ بھی کہہ دیجیے گا اس خوشی قربانی کی کھال دعوت اسلامی کو دے دیجیے گا، اچھا آپ نے جو یہ فرمایا کہ چھوٹا سا بکرا لے کر دیں بچے کو کہ تاکہ کھلا سکے، تو یہ قربانی کے قابل ہونا چاہیے، ضروری ہے
انڈرسٹوڈ ہے کہ مطلب قربانی ہی کہیں ایسا ہو کہ بچہ چلا سکے، بعض بڑے بکرے بڑے شریف ہوتے ہیں مگر بچہ ڈرے گا اس سے، اچھا بعض چھوٹے بکرے ایسے ہوتے ہیں کہ اچھل کے ٹکر. تو یہ کہ اچھا پھر منڈی میں لینے جائیں گے تو وہ بول دے یہ غریب ہے, بڑا بڑا جانور یہ غریب ہے. دیکھو اب وہ ان کے ہاتھ میں غریب ہی ہوتا ہے, اپنے ہاتھ میں آتا تو مالدار بن جاتا ہے. نہیں وہ غریب بولتے شریف جار
کا پلا ہوا غریب ہے,
تو کچھ نہیں بولتا. ان سے مانوس ہوتا ہے ان کو کہاں بولے گا. صلو علی الحبیب صلو
علی محمد. انڈونیشیا زمانے میں بدری منع نے مدنی مقصد بیان کیا ہے, دو مدنی منوں کا یہ ہے. ہم چلا.
میرا نام سعادت بتاری ہے, میری عمر 6 سال ہے, میں نے آج پہلا روزہ رکھا ہے.
واہ یہ تھائی مطلب انڈونیشین لباس انڈونیشین, کیا بات ہے. اللہ اگر انڈونیشیا مسلمانوں کا سب سے اکثریت ہی آبادی کے حساب سے سب سے بڑا ملک ہے, اللہ اگر وہاں دعوت اسلامی چل پڑی تو انشاءاللہ بہت مدنی کام ہوگا ماشاءاللہ.
میرا آپ کی بارگاہ میں یہ سوال ہے, چیونٹے کو مارنا کیسا؟
چونٹا کاٹتا ہو تو مار سکتے ہیں, ورنہ کاٹتا نہیں, اپنے رستے پہ جا رہے ہوتے ہیں بےچارے لائن لگا کے, ان کو نہیں مار سکتے, جائز نہیں. چونٹے کو بھی نہیں چونٹی کو بھی نہیں. صلو علی
اللہ تعالی
صلی اللہ تعالی علی محمد.
مقدس اوراق کو بے ادبی سے کیسے بچایا جائے؟
اپنے گھر میں بھی مطلب ہے نا, ہم تو رکھ لیتے ہیں کچھ نہ کچھ, تھیلا وغیرہ یا بالٹی وغیرہ جو آتی ہے
رکھے جا سکتے ہیں,
تو اس میں ڈال دیا کریں, پھر جمع کر کے جو مقدس اوراق ٹھنڈے کرتے ہیں ان تک پہنچا دیا جائے. بعض مسجدوں میں بھی انتظامات ہوتے ہیں, وہ جمع کرتے ہیں. یہ کہ اپنی تو پوری مجلس بنی ہوئی ہے,
1 لاکھ سے زیادہ مقدس اوراق کے باکسز ہم اب تک ملک بھر میں رکھنے میں کامیاب ہو چکے ہیں
الحمدللہ. فیضان مدینہ بھی جمع کرتے ہیں,
اس کا
مقدس اوراق کا کوئی بنا ہوگا جمع کرنے کی, تو یہاں بھی جمع ہو سکتا ہے, لیکن ذرا ہر ایک یہاں پہنچ نہیں سکتا. تو اپنے اپنے شہر میں بھی ترکیب, یہاں جہاں دعوت اسلامی والے ہوتے ہیں تو وہ انشاءاللہ ترکیب بنتی ہے, اور جہاں باکس ہوتے ہیں وہاں بھی لوگ جا کر رکھاتے ہوں گے, باندھ دیتے ہوں گے اس سے, تو وہ ٹھنڈا کرنے کی ترکیب ہو جاتی ہے.
گھر کے اندر ضروری آپ باکس رکھ لیں. اب بہت ساری چیزیں گھر میں رکھتے ہیں, کوئی 10-10 ٹیشو باکس رکھ سکتے ہیں, تو ایک مقدس اوراق کا باکس نہیں رکھ سکتے سنبھالنے کے لیے.
ایک سے خوبصورت باکس آتے ہیں, وہ کیا باکس بولے کیا بولے, وہ ڈسٹ بین
میں دو بار کچرا ڈالیں گے,
ڈسٹ بین
اسی طرح کے
کیپ, تو اس کو صاف ستھرا رکھے, کچرا نہ ڈالے, اس میں یہ اوراق ڈالے.
ڈسٹ بین میں پلاسٹک کی تھیلی ڈال دیں اندر میں, اور ڈسٹ بین کو کور کر لیں, اور اس کے اندر آپ مقدس اوراق ڈالیں, اور جیسے ہی یہ بھر جائے آپ کو ڈائریکٹ ڈسٹ بین میں سے تھیلی نکالنی ہے, تھیلی کے اندر ہی وہ ساری چیزیں ڈلی ہوئی ہوں گی, تو اس میں گٹھان لگائیں اور آپ جو بھی جہاں پہنچانا ہے وہاں پہنچا دیں. گھر گھر میں اگر مقدس اوراق کی حفاظت کا یہی چیز آفیسز میں کریں, اپنے دیگر جگہوں پر کریں جہاں جہاں آپ ہوتے ہیں, تو انشاءاللہ اس سے اللہ نے چاہ تو بہت فائدہ ہوگا.
یعنی یہ جو ڈسٹ بن ہے یہ ہم نے نیا لیا اور اس کو ہم نے اوراق مقدسہ کا بن بنا دیا, یعنی ہم نے اس کو استعمال ہی اس کام کے لیے کرنا ہے.
جی
جو
کچرے کے لیے رکھے ہی نہیں اس کو, تو یہ کیا گھروں میں عام طور پہ ہوتے ہیں تو اتنا وہ مایوب بھی ان کو نہیں لگے گا.
فرشتے کون ہیں اور کس چیز سے پیدا کیے گئے؟
فرشتے نوری مخلوق ہے, اللہ تعالیٰ کی مخلوق ہے, اور یہ گناہ نہیں کرتے, نہ ان میں نفس ہے نہ بھوک لگتی ہے ان کو, ان کی غذا بھی وہ تسبیح کرتے ہیں اللہ کی, یعنی کہ حمد و ثنا کرتے ہیں, اللہ کی تعریف کرتے ہیں, اللہ کا ذکر کرتے ہیں, کوئی رکوع میں کوئی سجدے میں, تو ان کی تعداد بھی بہت ہے, پیدا بھی ہو رہے ہیں, ہوتے ہی جاتے ہیں پیدا, بہت زیادہ تعداد ہے اور اتنی ہے کہ بس پوچھو مت. ہمارے بعد اعمال ایسے جن سے فرشتے پیدا ہوتے ہیں, تو یہ نوری مخلوق ہے.
بینک میں رکھی ہوئی رقم پر اگر سود ملے تو کیا ساری رقم حرام ہو جاتی ہے؟
جتنا سود ہے اتنا ہی.
یعنی اس کو ختم کروانا ضروری ہے. جو اکاؤنٹ کھلوایا ہے کہ جس پر سود مل رہا ہے اس کو فوری طور پہ ختم کروا کے کرنٹ اکاؤنٹ میں چینج کروائیں, اور جو رقم اوریجنل آپ کی ہے وہ آپ کے لیے حلال ہے. اوپر کی رقم کا شرعی حکم یہ ہے کہ اول تو توبہ کرنا ضروری ہے, اور اب یہ کسی شرعی فقیر کو بغیر ثواب کی نیت کے, یعنی اس میں ثواب کی نیت نہیں کریں گے, وہ کسی شرعی فقیر کو دے دیجیے.
بعض لوگ سمجھتے ہیں کہ مسجد کے استنجا خانے بنانے میں حرج نہیں ہے سود سے, تو یہ بھی ناجائز ہے. اس کا بس وہی جو مفتی صاحب نے فرمایا ایسا ہی کر رہا ہے.
کسی نے موسیقی کی ویب سائٹ بنائی, ویب سائٹ بنائی اس پر موسیقی کا اس کا سارا نظام اس سے بنایا ہوا ہے, اس کی آمدنی کے بارے میں کیا حکم ہے؟
اگر تو موسیقی کے ذریعے ہی وہ آمدن ہو رہی ہے تو ناجائز و حرام ہے, کہ حرام کام کے ذریعے جو اجرت ملے گی وہ حرام ہوگی. یعنی صرف موسیقی ہے, موسیقی سننے کے بدلے اس کو پیسے دیے جاتے ہیں, تو یہ ناجائز و حرام کام بھی کر رہے ہیں, اس میں ملنے والی جو اجرت ہوگی, جو رقم ہوگی, وہ بھی حرام ہوگی.
یہ آپ اس طرح کے جو بھی ویب سائٹ اور اس طرح کے جو اپنے کھول کر بیٹھے ہوئے ہیں اس کو بند کر دیں, کیونکہ اس میں یہ بھی مفتی صاحب یا امیر سنت فرمائیں گے کہ آپ نے تو اپنے طور پر ایک جیسے کہ کوئی گانا یا کوئی فلم یا کوئی بھی ایسی موسیقی اپنے اس پر آپ نے ڈال دی, تو یہ جتنے لوگ اس کو سنیں گے دیکھیں گے, کیا ان سب کا برابر کا گناہ بھی اس ڈالنے اور دکھانے والے کو ملے گا؟
سب کو اپنا اپنا گناہ ملے گا, اور سب کا مجموعی طور پر یہ جو جاری کیا جس نے اس کو بھی ملے گا.
وہ سویا ہوا ہے؟
ہاں سویا ہوا ہے, جاگ رہا ہے یا قبر میں جا سویا ہے, گناہ اس کے پاس جمع ہوتا رہے,
نہ وہ دیکھ رہا ہے نہ وہ سن رہا, بے لذت گناہ.
جی گلوکار تو مر تو جاتے ہیں آخر, لیکن کتنے گانے ہی چھوڑ جاتے ہیں ان کا بےچارے, مطلب
ان کی برسی
جی سوچتے نہیں ہے, برسی میں بھی میوزک
ان کی برسی میں چلتے ہیں نا, ان کی یادوں میں
پروگرام ہوتے ہوں گے اور فلم شو ہوتے ہوں گے. توبہ 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 توبہ, جو بھی ایسا کام کرتے ہیں, اب تو رمضان بھی جا رہا ہے, جہنم سے آزادی کے اشرے کے آخری لمحات ہیں, سچی توبہ کر رہے ہیں. آپ سوچیں کہ ایک گانا آپ نے چھوڑا, یہ جب تک چلتا رہے گا ہزاروں لاکھوں لوگ اس کو سنتے رہیں گے, آپ کے کھاتے میں ان سب کے گناہ جمع ہوتے رہے. ان کو تو گناہ ملے گا اپنا اپنا, ان کو اپنا اپنا گناہ ملے گا. اب اس میں کسی نے کسی دوسرے کو فارورڈ کیا, اب اس کو اپنا تو گناہ ملے گا, اب اس کے حصے کا بھی اس کو گناہ ملے گا, ان دونوں کا آپ کے پاس پہنچے گا کہ اصل تو جاری ہے آپ نے کیا نا. تو یہ گلوکار فلمی اداکار اور شوبز والے جو بھی لوگ ہوتے ہیں یہ سوچیں کہ آپ کر کیا رہے ہیں یار, آخر آپ ڈانس بھی کرتے ہیں تو کب تک ڈانس کریں گے, جب تک جوان ہیں. جوانی میں گھٹنوں میں درد ہو جاتا ہے, ٹخنوں میں درد ہو جاتا ہے, پٹھوں میں درد ہو جاتا ہے, پھر آدمی چلنا پھرنا مشکل ہے, پھر ہی آپ ڈانس کیسے کریں گے. مگر آپ کے ڈانس کے جو مناظر ہیں اگر لوگوں نے محفوظ کیے تو یہ آپ کے لیے گناہ کا سامان ہوتا رہے گا.
پوری پوری
پھر بڑھاپا آیا تو پھر بوڑھے نے کون سا ناچنا ہے, کون سا گانا بولنا ہے, آواز بھی پھر تو بدی ہو جاتی ہے, مٹی ہو جاتی ہے. تو اس لیے ابھی سے توبہ کر لیں, اللہ کی رحمت بہت بڑی ہے, یہ رحمت کے دن ہے, رمضان شریف کے آخری آخری لمحات چل رہے ہیں. مہربانی کر کے میں سب مسلمانوں سے عرض کرتا ہوں کہ سچی توبہ کر لیں, یہ مت سوچے میں کھاؤں گا کہاں سے. جس رب نے پیدا فرمایا جب تک زندہ رکھنا اس نے ارادہ فرمایا کہ یہ جب تک زندہ رہے گا, روزی اس نے اپنے ذمہ کرم پر لی ہوئی ہے. وہ آپ کو زندہ رکھے گا تو ظاہر ہے کہ وہ زندہ رکھے گا تو آپ کو غذا بھی عطا فرمائے گا اپنے کرم سے, تو واجب اس پر کچھ بھی نہیں ہے, تو اپنے کرم سے دے گا, دنیا کو دے رہا ہے. سب اگر نچنے ہوتے اور گویے ہوتے تو میری کو سنتا کون دیکھتا کون, ذرا سب تو ایسا نہیں کر رہے نا, آخر روزیاں کما ہی رہے کھا رہے نا. اس لیے سب کے سب مجھے جو سن رہے خوف خدا اپنے دل میں لائیں, اور یہ چار دن کی بہار ہے, چار دن کی چاندنی ہے, پھر اندھیری رات ہے, قبر میں کوئی بچانے نہیں آئے گا. جو داد دیتے ہیں, واہ واہ کرتے ہیں, تالیاں بجاتے ہیں, آپ کو کندھے پہ اٹھاتے ہیں, کوئی بھی آپ کی قبر میں آ کر آپ کو نہیں بچائے گا, آپ ہوں گے اکیلے, اندھیرا ہوگا, ایسا اندھیرا کہ کبھی زندگی میں دیکھا نہیں تھا. اب جیسا بھی گھپ اندھیرا ہو نا, کچھ دیر کے بعد کچھ نہ کچھ روشنی محسوس ہوتی ہے کہ ادھر سے کرن آ گئی, ادھر سے کرن آ گئی, قبر میں کہیں سے کرن نہیں آئے گی. اگر رب ناراض ہوا तो इसलिए मेहरबानी करके तौबा कर लें, अपने खुद भी हलाल खाएं, बच्चों को भी हलाल खिलाएं।
जिन्होंने अपना प्रोफेशन ही गाना बाजा मौसीकी, अब ये ऑर्केस्ट्रा म्यूजिकल इंस्ट्रूमेंट बजाने वाले, रात रात भर आप फंक्शन करें, रात रात भर आप मौसीकी बजाएं, प्रोग्राम करें, उसके बाद आपने सारा आमदनी का जरिया इस चीज को बना लिया है। बड़ी खौफे खुदा वाली बातें बयान की हैं। अब तो वाकई रमजान भी जा रहा है और मेहरबानी करके इस गुनाह से सच्ची सच्ची तौबा करें। आप सोचिए कि आप वो काम कर रहे हैं कि आपके साथ साथ ना जाने हजारों लोग आपके साथ उस गुनाहों में और बुराइयों में मुब्तला हो रहे हैं, देख रहे हैं। इसके दिन वाकई बापा सही फरमा थोड़े हैं जो इस तरह की चीजों की तरफ जाते हैं। उनको पता है 5-10-15-20 साल का हमारा पीरियड होता है, उसके बाद फिर वो सब खत्म हो जाता है उसी में ये सब। तो इसमें जो भी ये इस लाइन के लोग हैं और जो इसको प्रमोट करते हैं, जो इस तरह की चीजें करवाते हैं, तो इसके मुंतजिमीन है जिन्होंने अपना सारा निज़ाम इसके गिर्द बनाया हुआ है, इसको ग्लैमराइज किया हुआ है, इसको इतना बड़ा चरा कर माशरे में लाकर रख दिया है कि लोग मतलब इस तरफ खींच रहे होते हैं। तो गुनाह में वैसे ही कशिश होती है, उसमें एक लज्जत होती है। तो अल्लाह करे कि हम सच्ची तौबा करके अपने रब को राजी करने में कामयाब हो जाएं। पलटने वाले पलटे भी हैं, लौटने वाले लौट भी गए, अल्लाह ने उनको और इज्जतें भी दी हैं। तो अल्लाह करे कि माह रमजानुल मुबारक के 28 रोजे की इस आखिरी घड़ियों में अमीले सुन्नत के मदनी फूल तासीर का तीर बनकर हमारे दिलों में दाखिल हो जाएं और एक काश कि हम अपने इस्लाह करने में कामयाब हो जाएं। ये जितने भी गुलूकार अदाकार फनकार हैं, शोबी से ताल्लुक फनून लतीफा जिसको आप कहते हैं, ये देख लीजिए बेपर्दगी, मौसीकी गाना बजाना, उछल कूद, फिल्में ड्रामे, गाने बाजे और इस तरह के जो भी मसरूफियत होती हैं, यकीनन शरीयत दीन और इस्लाम इसकी इजाजत नहीं देता। तो अल्लाह हमें कुरान और हदीस को सही समझने, उस पर अमल करने की तौफीक अता फरमाए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम।
अर्ज है कि ये जो दुकानदार होते हैं, इनसे सुबह सुबह कोई चीज उधारी मांगी जाए तो ये कहते हैं कि अभी हमने बोनी नहीं की। ये लफ्ज़ बोनी कहना कैसा है और सुबह सुबह उधार देने से क्या कोई फर्क पड़ता है?
अब बोनी कहने में तो कोई मसला नहीं है, यानी अपने अपने अल्फाज होते हैं, इब्तिदा कहते हैं बाज़ लोग, कभी तो इब्तिदा नहीं हुई, बाज़ लफ्ज बिस्मिल्लाह इस्तेमाल करते हैं, कभी बिस्मिल्लाह नहीं हुई, इससे गुरेज करना चाहिए, यूं ना बोला करें। बाकी अगर कोई बोनी बोलता है तो इसमें हर्ज नहीं है। और उधार तो न सुबह मना है न शाम मना है, ये तो अपने ऊपर है कि आप जिसको देना चाहते हैं दे सकते हैं, अगर मुस्तहक समझते हैं, बेहतर समझते हैं तो ज़रूर दे दीजिए कि इंशाल्लाह सवाब मिलेगा। और लेने वाले को अच्छी नीयत के साथ ही लेना चाहिए कि वापसी की नीयत हो और ज़रूरत हो तो वो उधार ले, देने में हर्ज नहीं है सुबह भी।
असल वो टालने के लिए कि यार अभी तो बोनी नहीं हुई, सुबह सुबह क्या उधार मांगने के लिए आ गए, असल उसको कर्जा देना नहीं है, इसलिए वो इस तरह टालते होंगे। तो अब अगर बोनी हो गई और कह रहा है कि बोनी नहीं हुई तो ये झूठ बोल रहा है। अब डायरेक्ट मना करने में कि मैं कर्जा आपको नहीं देता, ये थोड़ा मतलब जबान भारी पर भारी होता है, लेकिन जाहिर है कि झूठ तो बोलने की इजाजत नहीं है। अब आपके इसके मौजूदगी में कोई ग्राहक आ गया बोनी हो गई तो फिर क्या करेंगे? तो इस तरह वो झूठ बोलने वाला फंस जाएगा ना, वो बोलेगा अब तो बोनी हो गई अब तो दे दो।
कारोबारी और दुकानदार आदमी शायद इसको बदसुगुनी में लेते हैं कि अभी 1 रुपये की कैश आमदनी हुई नहीं है, और मतलब कोई तो अभी पहली अगर हम पहला ही सौदा अगर उधार में हो जाता है, कर्जा हो जाता है, अब पता नहीं दिन कैसे गुजरेगा, तो इसको भी लेते हैं। अभी ये बोनी बोलने वाला तो हो सकता है कि कोई बोनी बोल रहा हो, दूसरे तो ये बोलते अभी तक तो बिस्मिल्लाह नहीं हुई है,
ये नहीं बोलना चाहिए। हाँ, बिस्मिल्लाह ये कुरान के अल्फाज है, तो बिस्मिल्लाह कीजिए, बिस्मिल्लाह खाने पर भी बोलते बिस्मिल्लाह करो, बिस्मिल्लाह कीजिए, बिस्मिल्लाह जी, ये सब सख्ती से मना किया गया। इनके बारे में तो अकवाल बहुत सख्त है, ये बोलने की हिम्मत नहीं है, लेकिन अवाम में बहुत राइज है, तो ये ना किया जाए, बिस्मिल्लाह नहीं भी ना बोला जाए। उसकी बिस्मिल्लाह बोल दी क्या क्या मतलब गंदी बातों में भी इसको इस्तेमाल करते हैं, तो इस तरह ना कहा जाए। बोनी नहीं भी कहने में हर्ज नहीं है, बोनी का इसलिए बाद लोग कतराते हैं कि ये गैर मुस्लिमों का लफ्ज है, उनमें राइज है, लेकिन और बहुत सारे अल्फाज हैं जो गैर मुस्लिमों के हमारी बोली में शामिल है, तो वो तो यानी कि वो हिंदी जबान का लफ्ज है, इसलिए वो मतलब ये नादानों की तरफ से ये बात है। तो हिंदी तो उर्दू में हिंदी तो सरासर इतने अल्फाज है जिसकी हद नहीं। लफ्ज हिंदी मैंने बोला तो ये भी तो हिंदी है, एक एक कौन सा इंग्लिश है। जब इंग्लिश बोलते तो इंग्लिश कौन से मुसलमानों ने इजाद की हुई है। जब इंग्लिश बोलता तो फख्र करता है बच्चा, मतलब इंग्लिश बोलता है तो माँ बाप तालियां बजाते होंगे मेरे बेटा इंग्लिश बात में इंग्लिश में बात करता है। ये भी गैर मुस्लिमों की बात है। और मदनी आका सल्लल्लाहु तआला अलैहि वसल्लम की मुबारक जबान अरबी, ये हमको कहाँ आती है। इसका अफसोस भी नहीं है, नहीं आती इसका, इंग्लिश नहीं आती इसका अफसोस है जिसको नहीं आती। ने कैसी मत मारी गई है हम लोगों की।
तो जो ये सोचते हैं कि यार पहला पहला कहाँ सौदा उद्धार में करेंगे, हो सकता है ये हाजतमंद हो सकता है ये जरूरतमंद हो, और अगर आपको यूं होता हो ना तो हो सकता है कि इस हाजत में तो जरूरतमंद की आप पहले ही सौदे में इसकी हाजत रवाई करें, मदद करें, और अल्लाह करीम इसकी दुआ से और इसकी मदद करने की बरकत से पूरा दिन आपको खैर और बरकत अता फरमाए, ये भी तो मुमकिन है।
तो
बस शुगुनी ना लें,
बस शुगुनी गुनाह है कि पहला सौदा कर्जे में हुआ तब सारा दिन कर्जे कि ये होगा वो होगा, ये बस शुगुनी जायज नहीं है।
दर्जी ने दुकान पर लिखकर लगाया हुआ है कि सूट एक महीने में ले लें, इसके बाद हमारी जिम्मेदारी नहीं। अब अगर कोई दो महीने तक ना आए, सूट ऐसे ही रखा रहे, तो क्या दर्जी वो सूट किसी को बेच सकता है या खुद पहन सकता है?
जी नहीं, इंतजार करना पड़ेगा। अब तो मेरा ख्याल फोन नंबर और रखते होंगे, फोन नंबर रखे उसको कॉन्टेक्ट करेगा भाई ले जाओ, अगर घर करीब है तो पहुंचा दे। कई सूरतें हो सकती है, कुछ भी सूरतें ना हो और वो बंदा ही यदि फोत हो गया, गायब हो गया और ऐसा हो गया कि अभी ये नहीं आएगा, तो फिर भी वो लुकते का इसका तो लुकता है। अब वो यकीन हो गया कि वो नहीं मिलेगा ना, इसके वारिस है तो वारिस को देना होगा, वो भी कुछ भी नहीं मिलता तो फिर इसको शरीफ फकीर को देना होगा, खुद इस्तेमाल नहीं करेगा इसको।
सोग में घर वालों को सुरमा लगाना, इत्र लगाना, नहाना धोना वगैरह कैसा?
सोग में
जैसे कि औरत का तो सोग चल रहा होता है ना,
इद्दत में
इद्दत है, या यूं सोग जो दो शुरू कर दो तीन दिन के जो हम कहते हैं,
अगर तकलीफ की वजह से लगाती है सुरमा तो इसमें हर्ज नहीं, जीनत के लिए सुरमा नहीं लगा सकती। और इसी तरह नहा तो सकती है, इत्र नहीं लगाएगी, इत्र लगाने की इजाजत नहीं है इसको।
बाथरूम में लगे बेसन पर वजू करते हुए कलिमात तैयबा पढ़ने का क्या हुक्म है?
बाथरूम में वजू करेंगे तो कुछ भी नहीं पढ़ सकेंगे, कम से कम बाहर निकलकर बिस्मिल्लाह तो पढ़ ले कि अल्लाह का नाम लेना वजू से, फिर अल्लाह के नाम से शुरू करना ये सुन्नत मौकदा है, तो बिस्मिल्लाह की सूरत में अल्लाह का नाम लेना ये मुस्तहब, तो बहरहाल बिस्मिल्लाह पढ़ ले, बिस्मिल्लाह अलअज़ीम वल्हम्दुलिल्लाह अला दीनिल इस्लाम ये पढ़ ले, तो बहरहाल ये जो भी पढ़ना है दुआ वगैरह बाहर निकल के पढ़ ले। अब वुजू करें तो कुछ भी ना पड़े, तो इसलिए मैं तो मशवरा देता हूँ कि वुजू खाना अलग अपना बनाए। इतनी सारी चीजें बनाते हैं अपने, जो बड़े कोठियां होती हैं उनमें तो होज बनाते हैं, पता नहीं क्या क्या स्विमिंग पूल बनाते हैं अंदर, तो वुजू खाना नहीं बनाते, जेन नहीं है, नमाज ही नहीं पढ़ते तो वुजू खाना क्या बनाएंगे। तो जो नमाज पढ़ते कम अज कम, अल्लाह करे जो नहीं पढ़ते वो भी नमाज ही बन जाए। वुजू खाना बनाना
मेरा मशवरा है,
एक नल का बना ले, एक नल लगा ले
इसमें। इस्लामी बहनों को अगर आप मशवरा दें तो शायद बनना शुरू हो जाए, क्योंकि मर्दों को शायद ऐसा होता होगा कि यार हमें वजू कौन सा घर में करना है, फजर भी जानी है तो मस्जिद में जाकर वजू करेंगे, ईशा तक मार्केट में होते हैं तो मस्जिद में जाकर वजू करते हैं, तो हमको घर में वजू करना कब होता है?
तहज्जुद पढ़ने का है।
हाँ तो ये नॉर्मली, लेकिन औरत ने तो वजू ही घर में करना है, औरत ने कौन सा मस्जिद में जाना है। तो अगर इस्लामी बहने इस बात में जहन बना लेना कि हमको घर में वजू खाना चाहिए, क्योंकि हम मर्दों को तो समझा ही रहे हैं इस्लामी भाइयों को बनाए, तो उनको वो सहायता होगा, हमको मौका ही नहीं मिलता घर में वजू करने का, तो इक्का दुक्का को मौका मिल गया, लेकिन इस्लामी बहन को तो पांचों नमाजें पढ़नी है।
और इस्लामी भाइयों को जैसे हम तो मुतलकन बोल रहे होते हैं, ठीक है ना, तो इस्लामी बहनों को ये नहीं लगता होगा कि हमारे लिए भी है।
आप जब कहते
जब तक कहने की इनको हम बोले नहीं कि तुम बनवाओ, तब तक वो बेचारी तकलीफें उठाती रही, इतनी नाकिस्सा है।
सर मैं बाद वक्त आप जो बोलते हैं ना मेरी मदनी बेटियां करेंगी, तो आपकी मदनी बेटियां जो है ना ये कर गुजरती हैं आपकी बात पर,
چلو میری مدنی بیٹی ہو جہاں جہاں ممکن ہو، تب کرائے کا مکان اتنے تو چھوٹے سے.
آپ نے سارا طریقہ اصول کی سب سمجھایا تو ہوا ہے آپ نے.
لکڑی کا بھی بن سکتا ہے، اور نل تو حمام میں ہوتا ہے کپڑے دھونے کا اونچا اونچا نل، تو چھوٹا سا لکڑی کا ایک دو تھلے کا بنا لینا، جیسے ممبر ہوتا ہے وہ خطبے کا، تو اگر دو تھلے کا بنا لے کے ایک تھلے پر بیٹھ جائے دوسرے پر پاؤں رکھے اور وضو کرے، یا یہ بھی نہیں کرنا تو ایک ہی تھلے کا بنا لے اور تھوڑا سلوپ رکھے آگے کہ نل کی دھار سلوپ پر پڑے تو آپ پر چھینٹے بھی نہ اڑے، اور کوئی ایسی خون نکل آیا منہ میں یا کوئی ایسی چیز ہو گئی پاؤں گندے ہوئے تو ناپاک ہوئے تو اس طرح اس کے چھینٹے اڑنے سے بھی بچت ہوگی، سلوپ فوراً دھل جائے گا.
یہ بنوا لیں گے باپ آپ کے مدنی بیٹیاں، یہ دنیا بھر میں ایسی ہیں ماشاءاللہ، یہ گھر والوں سے دیکھا بنا دے باپ.
مدنی بیٹیوں بناؤ اور ہم کو خوشخبریاں بھی بھیجو کہ ہم نے وضو خانہ بنا لیا.
میں امیر اہل سنت کا رسالہ ہے وضو کا طریقہ، اس میں باقاعدہ مدنی پھول ہیں اور امیر اہل سنت کے وضو خانے کی رنگین تصویر اور اس کا نقشہ بھی ہے، تو اس میں سے بھی مدد لی جا سکتی.
بالکل پکا بنانا تو اس کی بھی ترکیب موجود ہے، بنانے والے بنے تو انشاءاللہ وہ خود ہی رہنمائی. سب بنائے اپنے اپنے گھروں میں، جن کیا ممکن ہو پکا بنا سکتے پکا بنوائیں، ورنہ لکڑی کا بنوائیں.
لڑے نہیں،
لڑائی نہیں کرے،
لڑائی نہیں
کرے. یہ کہ حمام میں جگہ تو گھیرے گا، بار بار اٹھا کر رکھنا تو مشکل ہوتا نا لکڑی کا بھی. اس لیے جو ترکیب مشورے سے بچوں کے ابو سے مشورہ کر لیں، وہ اگر اڑی کر جائیں گے نہیں بنا رہے دوں گا تو پھر لڑے نہیں، پھر اب تک گزارا کر ہی رہی ہیں نا
جی.
تو کرتی رہے، میکے میں بنوا لیں، جب جب میکے جائیں تو وہاں اس کو استعمال کریں، امی اٹک جائے گی وہاں بھی نہ لڑے.
نہیں جتنا مطلب سونا بنوا لیا، کچن بنوا لیا، بہت ساری چیزیں بنوائی لی ہیں، کپڑا بنوا لیا، سوٹے بنوا لیں، بہت ساری چیزیں بنوائی لی ہیں، تو انشاءاللہ وضو خانہ بھی آپ اچھے اور خوب اچھے اندازے بنوا لیں گے انشاءاللہ.
اور سلوپ صحیح بننا چاہیے، سلوپ صحیح نہیں بناتے کہ بنانے والوں کو بھی تجربہ نہیں ہے، آپ سب بنوانے لگیں گے تو ان کو تجربہ ہو جائے گا.
بھائی یوں تھوڑی سما گئی کیونکہ باتھ روم بھی صحیح کر لیں، قبلہ رخ کی طرف نہ کوموٹ ہو نہ ڈبلیو سی ہو، یہ سب امیر سنت زمانے سے فرما رہے ہیں،
نہ قبلے کی طرف منہ ہو نہ قبلے کی طرف پیٹھ ہو.
تو یہ انشاءاللہ امیر سنت کی مدنی بیٹیاں اگر جوش میں آ گئی نا تو انشاءاللہ ان کے باتھ روم بھی شریعت کے مطابق ہو جائیں گے، تو ان کے وضو خانے بھی انشاءاللہ صحیح ہو جائیں گے اللہ نے چاہ تو.
اچھا ابھی انڈونیشیا کے اسلام بھائی نظر آئے تھے
جی،
تو ایک کو بےچارے کو یہاں کچھ پٹی بندی بھی ہے، گلٹی وغیرہ بےچارے کو ہو گئی ہے کیا؟ گھر بار چھوڑ کر یہیں بھی سب نوجوان 92 دن کے لیے آئے ہوئے، یہ پٹیاں کیا بندھی ہوئی ہیں، خیریت معلوم نہیں ہو رہی، تکلیف ہے ان کو، یہ پھوڑے ہوئے لگتا ہے، یہ تو ان کو تو سمجھتے تو ہی نہیں اپنی زبان. یہ شاید
غلام یاسین ہیں وہاں پر.
جی جی وہی ہیں، دکھائیے جی.
غلام یاسین ذرا ان کو بتائیں امیر سنت کیا فرما رہے ہیں، مائک تو شاید وہاں نہ پہنچا.
اور نے بھی یعنی یہ شاید ہیں،
ہاں یہ اور بھی ہیں، ان کو شاید دانے وغیرہ ہوئے.
ہاں یہ
اشارے میں اگر حاجی غلام یاسین بیان کریں کہ کیا
حاجی ہے؟ غلام یاسین کیا پھوڑے ہوئے مائک بھی نہیں ان کے پاس، یہ سب اصل اچانک ہوا.
بخار کا ویسے اشارہ کر رہے ہیں،
پھوڑے ہوئے دانے ہوئے.
جی جی
اچھا بخار بھی آیا اور تینوں کو. اب یہ دیکھو ہے امتحان، اب ان کو یوں ہوگا کہ یہاں کی آب و ہوا ہم کو موافق نہیں ہے، تو ان کو تھوڑا تسلی دے کہ الفت کی راہ میں امتحان آتا ہے تو گھبرانا مردوں کا کام نہیں. ہمت رکھیے گا، میں آپ سے عیادت کرتا ہوں.
وہاں انہیں اشاروں ان کی زبان میں ہمارے مبلغ امیر سنت جو فرمایا اس کا خلاصہ بیان کر رہے ہیں.
لا باس طہور انشاءاللہ، لا باس طہور انشاءاللہ، لا باس طہور انشاءاللہ.
غلام یاسین دعا بھی کروا لیجئے گا.
ہاں انشاءاللہ ٹھیک ہو جائیں گے، معافی خوف انشاءاللہ صحیح ہو جائے گا، ہمت رکھیے گا. मैं जब मदनी काफिलों मदनी काफिला जब इस्तेला रही थी हाजी गुलाम यासीन इनको बताएं कि मैं जब सफर करता था ना काफिला लेकर बाबुल मदीना से चलता था जमदम नगर फिर बढ़ते बढ़ते वो मुख्तलिफ शहरों से होता हुआ बाबुल इस्लाम के पंजाब में दाखिल होता था यहाँ तक के खैबर पख्तूनख्वा तक हम पहुँचते थे। तो शायद ही कोई इस तरह का लंबा सफर हो मेरा जिसमें मैं बीमार नहीं होता था यहाँ तक के फिर मेरी जगह किसी और को बयान करवाता था मैं जाता साथ ही जाता था मिस नहीं करता था और अल्हम्दुलिल्लाह मतलब ये कि उस वक्त ये सब होता था। तो इसलिए मैं इनको ये बताएं ताकि इनको भी यूं हो क्या रहा हूँ आप तो कोई इनको क्या मशक्कत है यार मशक्कत तो वगैरह हम लोग बहुत करते थे ट्रेनों में सफर बसों में सफर बीमार हो जाना नजले खांसी और मतलब बिल्कुल ची बोल जाना थकन से। तो ये अल्हम्दुलिल्लाह करते थे एक दौर था जवानी थी हिम्मत भी थी। तो ये इनको बोला कि कोई घबराने की जरूरत नहीं है माफी खौफ ला तहसन
आप इनको तर्जुमा करें तब तक हम एक शेर सुनते हैं।
होता है सख्त
इंतहा उल्फत की राह में
حبیب صلی اللہ تعالی علی محمد
اوفے خدا عشق مصطفی علم و عمل اصلاح معاشرہ عشق شریعت و طریقت کا ہے مجموع مدنی مذاکرہ